कार्यक्रम हाम्रो नगरमा श्रीधर उपाध्यायको नमस्कार। तपाईँ र म बीचको यो आवाजको तारतम्य मिलाइरहनु भएको छ प्रविधिबाट साथी नवीन सुवेदीले। कार्यक्रम हाम्रो नगर तपाईँ सुने जितिन्छ विजयफएम 101.5 छ, इन्टरनेट अनलाइनको www.vijayfm.org.np मा साताको बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्दै आउनु भएको छ। यसै गरी पुनः प्रसारणको रूपमा बिहिबार बिहान 10 बजेको विजय खबर पछि पनि सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामी गैंडाकोट क्षेत्रभित्र केन्द्रित रहेर विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। यहाँका विकास निर्माणका प्रक्रिया, यहाँका सामाजिक, शैक्षिक तथा सांस्कृतिक सम्पदाहरू अनि यहाँका पछिल्ला चर्चित विषयका बारेमा चर्चा गर्ने गर्छौं। कार्यक्रम हाम्रो नगरको आजको अंकमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 4 का वडा अध्यक्ष कृष्ण प्रसाद नेपानेसँग कुराकानी गर्दैछौ। स्थानीय तहको निर्वाचन 2074 निर्वाचित हुनुभएका नेपानेसँग वडाको विकासका लागि योजना र समस्या समाधानका विषयमा कुराकानी गर्दैछौ। कृष्णजी, यहाँलाई कार्यक्रम हाम्रो नगरमा हार्दिक स्वागत छ। निर्वाचन जितेपछि हिजो आजको यहाँको व्यस्तता चाहिँ केमा रहेको छ?
धन्यवाद साथी। अहिले निर्वाचनपछि सामान्य खालको यो बधाई तथा शुभकामना कार्यक्रम खालका कार्यक्रमहरू भइराखेका छन्। त्यसैमा धेरै थोर व्यस्त भइराखेको छु।
भनेपछि जुन नीतिगत एन नियम र त्यो नियमावलीहरूको अभावमा अहिलेसम्म यहाँहरूले चाहिँ जुन सोचे अनुरूपले काम गर्नु भएको छैन, सम्मान बधाई अथवा त्यस्तै कार्यक्रममा यहाँहरू व्यस्त रहनु भएको छ अहिले?
हजुर हो।
जस्तो वडा अध्यक्षमा निर्वाचित भइसकेपछि यहाँले चाहिँ कस्तो महसुस गर्नुभयो त्यति बेला चाहिँ?
यो अलिकति गौरव गरिमाको कुरा पनि हो। मेरो वार्डमा सबै खालका मिश्रित खालको समुदाय पनि थियो, त्यस्तै पार्टीहरू पनि अरू पनि सशक्तै थिए। त्यति बेला निर्वाचनको प्रक्रियामा कसो कसो जस्तो लागेको थियो, विजय हासिल भएपछि बडा खुसी र गर्व पनि लागेको छ। म नेपाली काङ्ग्रेसको तर्फबाट विजय प्राप्त गरेको वार्ड अध्यक्ष हुँ।
विजय भइसकेपछि खुसी गौरवको साथमा जिम्मेवारी बोध चाहिँ कस्तो हुँदो रहेछ?
सम्भावना पनि उस्तै छ, चुनौती पनि उस्तै छ। अहिले नीति निर्माण नभइसकेको अवस्था अनि नगरवासीहरूको वार्डवासीहरूको ठूलो अपेक्षा, करिब करिब 20 वर्ष यता जनप्रतिनिधि, 15 वर्ष यता जनप्रतिनिधि विहीन अवस्थामा आफ्ना प्रतिनिधिहरूबाट आफ्ना कामहरू केही सहज गर्न पाइएला कि सकिएला कि भनेर भन्ने खालको चासोको विषय रहनु नागरिकको लागि स्वाभाविकै कुरा पनि हो। र चुनौती पनि त्यस्तै खालको छ। विकासका पूर्वाधारहरू धेरै अल्मलिएका छन्, बाँकी छन्। अपेक्षा अनुसारको बजेट प्राप्त भइसकेको अवस्था छैन। सम्भवतः अब नगरले आफ्नो क्राइटेरिया पुर्याएपछि हामी गर्न सक्छौँ होला।
सम्भावना र चुनौती दुवै छ भन्नुभयो यहाँसँग। सम्भावना यहाँको वडाका र चुनौतीका विषयमा केही समयपछि कुराकानी गर्नेछु। र अहिले म यहाँसँग एउटा जिज्ञासा राख्न चाहे, जस्तो वडाले अधिकार अहिले पछिल्लो समय जुन स्थानीय तह अहिले बनाइएको छ यसमा अधिकारहरू प्रत्याभूत पनि छन् वडा अध्यक्षका लागि, र वडाको जुन अधिकारहरू प्रत्याभूत भएको छ, जुन प्रस्तावित अधिकारहरू छन् अहिले, यी अधिकारहरू वडाको विकासको लागि कतिको उपयोगी छन् अथवा कतिको सान्दर्भिक छन्? यो जुन प्रत्याभूत अधिकार वडाको विकासको लागि काफी छ जस्तो लाग्छ कि के लाग्छ यहाँको विचारमा?
होइन, अधिकार प्रत्याभूतको हिसाबले अब त्यो सबै अधिकारहरू कार्यान्वयन गर्न पायो भने वडाको लागि कम छैन। र पनि अहिले नीति निर्माणको सन्दर्भमा सिंहदरबारको अधिकार गाउँ गाउँमा टोलटोलमा भनेर भन्ने खालको जुन चाहिँ पोलिसी छ त्यो प्राप्त नभइसकेको अलिकति अलमलको अवस्था छ। नीति
आशावादी नै भाउ मानौ, अब ती सबै अधिकार जुन प्रस्तावित छ ती सबै प्राप्त भएको खण्डमा वडाको विकासका लागि ती अधिकारहरू काफी छन्। अब जस्तो यहाँसँग यस कार्यक्रममा हामी गैंडाकोट वार्ड नम्बर 4 नै विशेष केन्द्रित रहेर कुराकानी गर्नेछौँ, र वार्ड नम्बर 4 अब म समस्यातर्फ यहाँलाई लिएर जाँदैछु। वार्ड नम्बर 4 के कस्ता समस्याहरू रहेका छन् जुन अहिले तत्कालीन अवस्थामा देखा परेका समस्या हुन् या दीर्घकालीन रूपमा यसै समस्या छन् भन्ने कुरा छ. यहाँले चाहिँ के कस्तो समस्या देख्नु भएको छ? निर्वाचन जानु पूर्व पनि त यहाँले धेरै कुरा आकलन गर्नुभयो होला, केलाउनु भयो होला. तिनै समस्याहरूमा लाई म चुनौती दिँदै म यी सबै समस्या समाधान गर्छु भनेर प्रतिबद्धता पनि व्यक्त गर्नुभयो होला. चाहिँ प्रतिबद्धता व्यक्त गरेपछि त्यहीलाई मनन गर्दै यहाँलाई विजेता पनि बनाइएको छ, होइन? विजयी हुनुभएको छ. समस्या चाहिँ के छन् वार्ड नम्बर चारमा?
सबैभन्दा प्रथम त बाटोको साह्रै ठूलो समस्या छ. बाटो अब अहिलेको 21 औं शताब्दीमा यो अचम्मको पूर्व पश्चिम राजमार्गसँग जोडिएको वार्ड हो हाम्रो. त यतापट्टि दक्षिण बेडलाई हेर्ने हो भने भयङ्कर चरम विकास त देखिन्छ, र पनि त्यसको उत्तरी भूभागतिर हेर्ने हो भने सुकुम्बासीहरूको समस्या छ. त्यहाँ चाहिँ अब रोजगारीको ती सुकुम्बासीहरूको बीचमा रोजगारीहरूको पनि त्यस्तै खालको समस्याहरू देखिन्छ. स्वरोजगार खाल गर्ने खालको तिनीहरूसँग चेतनाको अभिवृद्धि भइ नसकेको अवस्था छ. र सबैभन्दा मूलत मैले के देखेको छु भन्दा खानेपानी गैँडाकोट पम्पिङ स्किम खानेपानी हाम्रै वार्डमा पर्छ. खानेपानीको त्यति ठुलो समस्या देखिँदैन, र पनि बत्तीको समस्या केही हदसम्म छ. सबैभन्दा ठुलो समस्या बाटो पिच बाटो र भल निकासको. त्यहाँ अलि वर्षातको याममा माथि मौलाकालिकाको डाँडोबाट ठाडै पानी भल झर्ने भएको हुनाले भल निकासको नालाको समस्या र बाटो पिच बाटोको समस्या. अब अरू सबै वार्डमा नगर सिटी बसहरू दगुर्न थालिसक्यो, हाम्रो वार्डमा ग्राभल बाटो छ. अब राज्यको दृष्टि अलिकति पार सकेको छैन कि, अब म त्यसैलाई पहल कदमीका साथ नगरमा मेरो आवाज उठाउने छु.
जस्तो वार्ड नम्बर चारमा यहाँलाई मैले तत्कालीन समस्या र दीर्घकालीन समस्या के छन् भनेर यहाँलाई मैले जिज्ञासा राखेँ, यहाँले त्यसको जवाब पनि दिनुभयो. र यहाँलाई जस्तै मैले हामीले वार्ड नम्बर चारका वडावासीलाई पनि तपाईँको टोलमा अथवा तपाईँको वडामा के समस्या छन् भनी सोधेका छौँ, र हाम्रा सहकर्मी पुष्कर अधिकारीले वार्ड नम्बर चारमा हिजो मात्रै पुगेर त्यहाँका समस्याहरू संकलन गरेर लिएर आउनु भएको छ तपाईँकै वडावासीलाई भेटेर. र वडावासीको कुरा सुनिसकेपछि हामी फेरि कुराकानीमा जुट्नेछौँ. तपाईँले भनेका समस्या र वडावासीले भनेका समस्या चाहिँ कतिको तालमेल हुने रहेछन्, एकचोटि सुनौ वडावासीका समस्या पनि.
मेरो नाम कविता देवकोटा. यहाँको मुख्य समस्या भनेको चाहिँ सामान्य फोहोरहरू पनि हाइटेसनमा ल्याएर फाल्छन् होइन, अनि त्यसले गर्दाखेरि हिँड्दाखेरि पनि सिसाहरू त्यस्तो रक्सीहरू खाएर अनि यस्तै कपडाहरू यस्तो त पोलेर हुन्छ नि त, अनि कम्पोस्ट मलहरू बनाउने त्यो घरको सब्जीहरू बनाएको सबै ल्याएर
फाल्छन्. मेरो नन्दप्रसाद घिमिरे मेरो नाम. समस्या त यहाँ समस्या मात्रै छ. पहिला बाटाघाटा समस्या छन्, बाटाघाटा पिच भएनन्, त्यस्तै मठ मन्दिर पनि राम्रोसँग सम्पन्न भएनन्, कहीँ सत्तल छैनन्, वृद्ध विद्यालय बस्ने ठाउँ छैन, भजन कीर्तन सत्सङ्ग गर्ने ठाउँ छैन, त्यो पनि समस्या छ. विद्यालयको अवस्था पनि त्यस्तै छ. यहाँ एउटा प्रावि विद्यालय छ 4 नम्बरमा, त्यसको पनि माविसँग लैजानु पर्ने अवस्था छ. त्यसको बारेमा नि यो शाखाको रूपमा चलिरहेको छ अहिले. त्यस्तै अब बाटाहरू ठुला ठुला बाटाहरू छन्, नक्सा भएका बाटाहरू छन्, अहिले पिच कुनै पनि भएनन्. नाला सहितको पिच बन्ने भनेर अहिले स्थानीय विकास संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अलिकति बजेट पठाएर छ नगरमा, त्यो पैसाबाट अलिकति सुरु भएको एउटा छेउबाट त्यो बाटो सम्पन्न गर्न 1700 मिटर छ, त्यसलाई ठुलो बजेट चाहिने रहेछ. 370 मिटर बाटो पिच गर्दाखेरि 60 लाखले सम्पन्न भएन. अब त्यो 1700 मिटर बाटो बनाउनु पर्नेछ नाला सहितको, त्यो बाटोको लागि धेरै काम गर्नु पर्नेछ.
मेरो नाम सरला पण्डित. अब भन्दाखेरि हाम्रो बाटो बनाइयो होइन, अब अगाडि पिच गराइयो 2 वर्ष अगाडि, अहिले भत्केर फेरि जसाको तस्तै भयो कि, त्यो बाटो फेरि पुनर्निर्माण गर्नुपर्ने भयो होइन. त्यसको लागि त फेरि अब पहिला त हामीले लगानी गऱ्यो, अब त नगरपालिका हामीले कति ट्याक्सहरू तिरिरहेको हुन्छ होइन, त्यसबाट पनि त बन्नु पर्यो नि.
मेरो नाम प्रतीक्षा भण्डारी, म यहाँ गडाकोट 4 नम्बरबाट बोलेको. यस 4 नम्बरमा धेरै समस्याहरू रहेका छन्. यसमा चाहिँ धेरै जसो बाटोको समस्या, बाटोहरू पिच राम्रोसँग भएको छैन होइन, अनि यसमा खानेपानीहरूको नि समस्या छ अलि. अनि यस 4 नम्बरमा वडा अध्यक्षले अब धेरै स्कुल बोर्डिङहरू छन्, अलि शिक्षातिर फोकस दिनुपर्ने छ होइन. सबै यस्तो बनाउँछु भन्नुभएको छ, तर शिक्षामा चाहिँ यस्तो प्रगति गर्छु भनेर अलि फोर्स नगरे जस्तो लाग्छ हामीलाई. अरू धेरै कुरा छन्, यता माथि भएका गाउँतिरका केटीकेटी पढ्न पाएछैनन्, गाडीहरू गर्न पाएछैन, स्कुल जान पाएनन्, पढ्न पाएछैनन्, त्यो समस्या छ यहाँ। चार नम्बरमा एउटा पार्कहरू जस्तो चाहियो अहिले। अब हाम्रो यहाँ बाल क्लब छ, क्लबमा यस्तो के अरे खेलाउने कुराहरू यताउति आउँछ, खेल्ने ठाउँ छैन, बच्चा बच्ची रोडमा खेल्छन्, रोडमा खेलेर एक्सिडेन्ट हुने धेरै गरिएको छ।
यहाँ समस्या भनेको के भने अब बाटोघाटो पनि राम्रो बनाउनु पर्यो, अनि पानीको लागि समस्या छ, पानी अलिक बढी आइरहेछ बिलछिल पनि, त्यसको लागि चाहिँ जनतालाई अलि राहत मिलोस्।
त्यहाँभन्दा अरू केही समस्या देख्नु भएको छैन?
अरू समस्या त अब शान्ति हुनु पर्यो, अब बाटोमा चाहिँ बाइकहरू एकदम तेजमा चलाउँछन्, त्यसको लागि पनि अलिकति सुरक्षित हिसाबले चलाउनु पर्यो, बच्चाहरू छन् भित्री बाटोमा पनि। अब बाटा साटा बनाउनु पर्यो होइन, अब ढलहरू भए पानी कटाउनुको लागि ढलहरू बनाउने, त्यसपछि गएर अब यो मोटरसाइकलहरू भित्री लाइनमा जो चलाउँछन् बाटोमा, त्यो अलि सुस्थ गतिमा चलाउनु पर्यो, त्यसरी चाहिँ चल्दै जानु पर्यो, कहीँ चोटपटक नलास बच्चाहरूलाई, त्यही सुन्छ। अब स्कुलहरूमा पनि पढाइ पनि राम्रोसँग होस्, यसो रेखदेख होस्, त्यही हो गरिबहरूलाई कसरी उठाउने भन्ने कुरो होइन। त्यसको लागि चाहिँ विकास चाहिँ के हुन्छ सबभन्दा के भन्दा रोजगारी हुनु पर्यो, यहाँको मान्छेले बाहिर गएर रोजगार गर्नुभन्दा यहीँ आफ्नै ठाउँमा रोजगार गरोस्। एउटा यो गार्मेन्ट छ, एउटा गार्मेन्टले 8-10 जनालाई दिएछ नि, हो त्यस्तै चाहिँ अरू पनि हो।
मेरो नाम अनिता काफले, समस्या त धेरै छन् क्या, मुख्य कुरा चाहिँ एउटा बत्ती, एकदम इम्पोर्टेन्ट बत्ती छ, साँझ बिहान भनेपछि बत्ती चाहिरहे है। अब दोस्रो कुरो अब बाटो चाहिँ अब हामीले आफ्नै लगानीले गरिरहे है, त्यसमा नाला खन्न पर्ने एकदम जरुरत भइरहे देखे है। अनि त्यस्तै अब 4 नम्बरमा खाने पानी पनि अब अहिले राम्रै आइरहे, बर्खामा राम्रै आउँछ, हिउँदमा साह्रै हुँदैन, त्यसमा पनि एकदम ध्यान लगाएर गर्नुपर्ने एकदम आवश्यक भइरहेको छ। अब ठुल्ठुलो हाई स्कुलहरू, सरकारी स्कुल त अब त्यहाँ निर्माण नभए पनि सानो बोर्डिङहरू, प्राइभेटहरू चाहिँ अलि आवश्यकै परे जस्तो।
हामी कार्यक्रम हाम्रो नगरमा छौँ। हाम्रो नगरमा आज हामीले गैंडाकोट 4 का समस्या के कस्ता छन् र त्यसका समाधानका पाटो पहिलाउने प्रयास गर्दैछौ। हाम्रो साथमा हुनुहुन्छ गैंडाकोट 4 का वडा अध्यक्ष कृष्ण प्रसाद नेपानी। भर्खरै यहाँलाई हामीले गैंडाकोट 4 का समस्या वडावासीकी आवाजमा सुनायौं र नेपानी सर, जस्तो गैंडाकोट 4 का प्रत्यक्ष रूपमा यहाँले सुन्नु पनि भयो समस्याहरू, यहाँले अघि भनेका समस्या करिब करिब 90% समस्याहरू यहाँले भनेका र वडावासीले भनेका समस्याहरू लगभग मिले, त्यो मिल्न आयो। अब यी समस्या समाधानको बाटोको विषयमा यहाँसँग छलफल गरौँ र गैंडाकोट 4 मा बाटोघाटोको समस्या, जुन पिच बाटो छैन, एउटा बाटो पुग्न नसकेको कुरा छ, अर्को बाटो पिच बनेका बाटोमा ढल छैन, ढलको बनाउनु पर्ने आवश्यकता कुराकानी भयो, अर्को 4 मैलाको समस्या, जुन बाटोमै सिसा फालिन्छ त्यसले दुर्घटना निम्ताउने सम्मको कुरा आयो। यस्तै मठ मन्दिर, वृद्ध वृद्ध बस्ने ठाउँ छैन, सत्तलको निर्माण गर्नुपर्ने केही वृद्ध वृद्धहरूको आवाज पनि सुन्नु भयो र विद्यालय प्रावि स्तरको विद्यालय छ त्यसलाई माभि स्तरको बनाउनु पर्यो, अथवा पढ्नको लागि दक्षिण भेटमा अलिक पहाडी उतापट्टि बाट पढ्ने समस्या छ आउन जान भन्ने कुरा भयो। यसै गरी बाल उद्यान छैन, केटकेटी खेल्ने एउटा उद्यान छैन र बाटोमा खेल्दा दुर्घटना हुने सम्भावना बढी छ। खानेपानीको समस्या छ र अर्को कुरा पनि आयो, खानेपानी समस्या पनि छ तर जुन खानेपानीको अलिअलि जुन समस्याको समाधान भइरहेको छ त्यसमा महसुल दर अलिकति बढी भयो भन्ने आवाज पनि सुनियो र यसै गरी रोजगारी, कृषि र उद्योग, साना ठूला मझौला उद्योगको पनि आवश्यकता छ र बत्तीको समस्या छ भन्ने कुरा गर्नुभयो र कतिपयले उपयोगी रूपमा जीवन आर्जनका लागि आवश्यक सिपको पनि खाँचो छ भन्ने कुराकानी गर्नु। यी सबै कुरा सुनिसकेपछि अब यहाँलाई यी सबै समस्याहरूको समाधानको लागि के कसरी गर्न सकिन्छ म पहिलो बुँदाबाट जान्छु। बाटोघाटोको समस्या भन्नुभयो, यो बाटोघाटो समस्याको समाधानको लागि कसरी पहल गर्न सकिन्छ होला त्यहाँ?
अब अहिले हामीले यो सम्बन्धित क्षेत्रसँग पहल गरेर यहाँभन्दा अगाडि केही रकमहरू, अघि एकजना साथीले भनिसकेको छ, केही रकमहरू प्राप्त गरेर त्यहाँबाट नगरवासीबाट टोलैबाट 60-40 को अवधारणा अनुसार करिब करिब 200 भित्र बाटो अब लगभग पिचको पूर्व तयारीमा छ। बाटोको समस्या छ, त्यो योभन्दा पहिला बनेका बाटाहरू
कति जति बाटो त्यहाँ चाहिँ ग्राभेलिङ गर्नुपर्ने त्यस्तो केही आँकडा निकाल्नु भएको छ आफ्नो वडामा?
त्यसरी एकिन त नापेको छैन
हाम्रो वार्डमानको रूपमा हेर्दाखेरि कति बाटाहरू त्यस्ता ग्राभलिङ गर्नुपर्ने कति बाटालाई स्तरीकरण गरेर कालोपत्री गर्नुपर्ने त्यस्तो केही अनुमान
यो कुरा मलाई हिजो जानकारी भयो. हामीले योजना तर्जुमाको विषयमा छलफल उठाइराखेका छौँ, योजना तयार भइराखेको छ. मैले त्यसलाई अब यही कुरा आउने भएको भयो त म त्यहाँ राम्रो डिटेल अध्ययन गरेर अहिले सबै टुलटुलबाट बाटोको स्तर उन्नतिको लागि कति बाटाहरू ग्राभल गर्ने, कति बाटाहरू कालोपत्र गर्ने त्यस्तो सम्भावना र खोजीको विषय पनि बनेको छ अहिले योजना तर्जुमाको सिलसिलामा. नगर परिषद बस्दैछ अहिले चाहिँ हामी अब नगर परिषदबाट के कस्ता बजेटहरू छुटिन्छन् त्यसको बाटोको वर्गीकरण गरेर कुन बाटालाई पहिलो चरणमा कुनलाई दोस्रो चरणमा एकैचोटि बजेट
अति आवश्यक भएको अहिले तपाईँको वडाको लागि एकदमै आवश्यकता यो बाटो नबनाई अथवा स्तरीकरण गरी गर्नै पर्ने अथवा बनाउनै पर्ने भन्ने एक दुई तिन गरेर भन्नुपर्दा कुन बाटाहरू त्यस्तो छ जो गर्नै पर्ने अवस्था छ.
एउटा त्रिशक्ति टोलबाट झपडी छिर्दै पानी ट्याङ्की हुँदै माथि काली गण्डकी जोड्ने बाटो अहिले सुचारू भइराखेको छ. म त्यही बाटोको कुरा गरेँ. अब एकजना साथी मित्र नन्द प्रसादजीले पनि त्यही बाटोको कुरा गर्नु भएको मैले बुझेँ. त्यो बाटो सबैभन्दा यो जति बेला यो चाहिँ जग्गा जमिनको नापी नापजाँच भयो त्यति बेलादेखि नै यो चाहिँ सरकारी बाटोको रूपमा स्थापित बाटो हो. यो ज्यादै पुरानो बाटो हो र यो बाटोमा पहिला नगरले टेम्पो पनि दगुराएको थियो. बाटोको स्तर राम्रो नहुन सबको नहुनुको कारणले गर्दाखेरि अनि त्यो बाटोमा पछि टेम्पो पनि हिँड्न छोड्यो. अहिले त्यही बाटोलाई प्रथमत हामीले असाध्य आँखा लगाएका छौँ. त्यो बाटो एक नम्बरमा पर्छ. त्यसपछि केही बाटोहरू योबाट रोडबाट राजमार्गबाट उत्तर उत्तर जोड्ने बाटाहरूमा केही छोटा सहज सामुदायिक हस्पिटलमा जाने एउटा बाटो त्यसको साह्रै चाहिँ एकदम दुर्दशा नै छ. त्यसलाई स्तर उन्नति गर्नुपर्ने अवस्था छ. काली गण्डकी यो रामपुर कोरिडोर बाटो पनि अलिकति मात्रै करिब करिब 100 मिटरको नेराघेर पिच भएको छ. त्यसलाई कमसे कम हामीले रानीताल को त्यो डाँडासम्म चौपारीसम्म कम्तीमा पनि त्यो नितान्त जरुरी खालको ऊ देखिन्छ. किन भन्दा यो उत्तरी भेगतिर चल्ने गाडीहरू त्यही बाटोबाट हिँड्ने गर्छ. अनि त्यसपछि त्यो झपडदीको त्यो पानी टङ्की हुँदै माथि काली गण्डकीसँग जोड्ने बाटोको बीच पद्मलाल घिम्रेको घरबाट पनि त्यो चाहिँ काली गण्डकीको शाखा बाटोको रूपमा त्यसलाई माथि लगेर मैले जहाँ भने अहिले चौपारीसँग त्यसलाई जोड्न असाध्यै नितान्त जरुरी छ. यी बाटाहरू सबै उस्तै खालका यी तत्काल गरिहाल्न पर्ने अवस्थाका बाटो हुन्. बाटा चाहिँ बाटोको स्तर उन्नति साह्रै जरुरी कुरा छ. हाम्रो टोलमा वार्डमा सबैभन्दा ठुलो समस्या भनेको अहिले टटकारो समस्या बाटो
अति आवश्यक बाटा जसको स्तर उन्नति गर्नुपर्ने अथवा बनाउनु पर्ने भन्ने कुराकानी गर्नुभयो. यी बाटो बन्यो भने वडावासीलाई चाहिँ के फाइदा हुन्छ?
अब यातायात त सबैभन्दा महत्वपूर्ण कुरा हो जीवनमा है. यो चाहिँ के भन्छ गाछपास कपास सँग शिक्षा स्वास्थ्यसँग अनि रोजगारसँग जोडिएको त्यसैसँग सम्बन्धित रिलेटेड यी चाहिँ बाटाहरू पनि पर्छन् है. बाटाहरूको स्तर उन्नति भएन भने तपाईँको बिमार बिरामी सिरामी कोही पर्यो भने एम्बुलेन्सको समस्या आगो लागि भयो भने दमकलको समस्या बर्खामा साह्रै त्यो माथि डाँडा कालिका डाँडा मन्दिरको डाँडाबाट साह्रै ठुलो पानी आउने भएको हुनाले बाटो साथको नाला
बाटो साथको
भल निकासको नाला त्यो जरुरी छ. त्यो प्रत्यक्ष नागरिकसँग सुरक्षा राख्ने विषय हो. यो फाइदा त अप्रत्यक्ष अप्रत्यक्ष
भएपछि यहाँको 5 वर्षको कार्यकालमा यी सबै नाला अथवा स्तर उन्नति गर्नुपर्ने बाटाहरू यहाँको लागि पहल हुन्छ भन्ने प्रतिबद्ध जनाउनुहुन्छ.
त्यसको लागि म एकदमै लागि पर्ने छु.
अब दोस्रो समस्या जुन वडावासीको तर्फ आएको थियो फोहोर मैलाको समस्या, यसको लागि अब वडाबाटै केही गर्न सकिन्छ कि टोल टोलबाटै केही गर्न सकिन्छ कि आफै तपाईँहरू प्रयास गर्न सक्नुहुन्छ कि अथवा यसको लागि पनि नगरपालिकाको बजेट कुर्नुपर्ने अथवा के गर्न अरूको मात्र मुख ताक्नुपर्ने छ कि आफ्नै घर घरबाट पनि फोहोर व्यवस्थापनको लागि चेतनामूलक कार्यक्रम गरेर आफ्नै घरमै तल आउन सकिन्छ?
मैले यही कुरा जोड्न लागिरहेको थिएँ. हजुर प्रसङ्ग पनि यसको जोडाउनु भयो. सबैभन्दा मूलत कुरा के हो भने चेतनाको अभिवृद्धि हो. मेरो वार्डमा चेतना कम भएका मान्छेहरू छन् जस्तो लाग्दैन.
साह्रै गजबको कुरा.
अनि वार्ड नम्बर 4 8 टोल विकास छन्. हरेक टोल विकासले आ आफ्नो टोलमा हरेक कुराहरूको समस्यासँग जुझ्ने खालका योजनाहरू उहाँहरूसँगै हामी प्रत्यक्ष भेटघाट गरेर त्यहाँको समस्या र त्यहाँको समाधानका उपायहरू पनि खोज्छौँ। त्यही सवालमा फोहोर मैलाका कुराहरू यदा कदा सबै हिँड्ने मान्छेहरू सबै बाटो हिँड्ने मान्छेहरू सबै त्यस्तो सचेत त हुँदैन, कोही चाहिँ लापरवाही पनि गरिदिन्छ चेतना हुँदाहुँदै पनि। त्यसरी बाटोमा यदा कदा अलिअलि चाहिँ प्लास्टिक फालिदिने त्यो किनमेलको सवालमा गर्ने मान्छेहरू,
तर वडावासी जुन एकजना यहाँ हामी अघि कुराकानी सुन्यौँ बाटोमै सिसा फालिदिने बाटोमै फोहोर ल्याएर फालिदिने प्रवृत्ति अहिले बढिरहेछ, त्यसले गर्दा बाटोमा हिँड्दा पनि चोटपटक लाग्ने अथवा बाटोमा दुर्गन्ध, त्यस्तो कुरा पनि गर्नुभयो होइन?
त्यो कुरा पनि हो, म त्यही कुरालाई जोड्दैछु। अब त्यो मार्केटिङ गर्ने मान्छेहरूले कसैले चाहिँ आवश्यक सामग्री राख्छ, त्यो खोल झिकेर प्लास्टिक झिकेर फालिदिन्छ। अब कोही जनाले बाटोमा साँझ रक्सी खान्छ, बाटोमा बोतल फालिदिन्छ, बोतल त लिएर जाँदैन। र त्यहाँको नागरिक, मलाई लाग्छ त्यहाँको हाम्रो वार्डवासी सबै सचेत छन्। र अहिले फोहोर सङ्कलन गर्ने नगरपालिकालाई पनि हामीले भनेका छौँ, नगरले आफ्नो सेड्युल अनुसार हरेक ठाउँ ठाउँबाट फोहोरहरू केन्द्रित एक ठाउँमा सङ्कलन गरेर राखिदिनु पर्यो। हरेकको घर घरबाट उठाउनु त सम्भव पनि छैन। केन्द्रित भएका फोहोर मैलाहरूलाई नगरले नगरको गाडीले उठाएर लिएर जान्छ अनि सिटी लगाउँदै आउँछ। कति साथीहरूले थाहा पाउनुहुन्न होला, र सिटी पुगेको घरभित्र परेको अवस्था हुनसक्छ, कहिले काहीँ गाडी आउँदा मान्छे नभएको अवस्था हुनसक्छ, र अझै पनि सुधार्न पर्ने कुराहरू केही बाँकी हुन सक्छन्। त्यति गर्दा गर्दै पनि
केही सुधार्नु पर्ने कुराहरू बाँकी छन्। वार्ड नम्बर चारमा फोहोर मैला व्यवस्थापनमा राम्रै पहल गरिरहनु भएको छ, तर केही छिटपुट घटना छन्। अब यी ठुलो समस्या होइन, सानो समस्या हो नि होइन?
यसलाई सानै पनि मैले भन्दा बुझेको छैन, सचेतना जरुरी हो सबैभन्दा मूल त मुख्य कुरा। त यसलाई चाहिँ विकराल साह्रै ठुलो समस्याको रूपमा पनि बुझ्न जरुरी छैन। त के भन्दा नगरको गाडी आउँदाखेरि हरेक मान्छेले यो मेरो घर जस्तै हो है, मेरो टोल पनि जस्तो घरलाई सफा सुन्दर बनाउन चाहन्छ, टोललाई पनि चाहिँ त आखिर कसैले पनि गरिदिने खालको कुरा त होइन। त्यो नगरवासीले, वार्डवासीले, टोलवासीले थाहा पाउनु पर्ने कुरा हो। मलाई लाग्छ यो कुरामा केही पहल कदमी अब मैले यसपछिको कार्यक्रमपछि म फेरि टोल टोलमा यो कुरा
जस्तो 5-6 महिनापछि तपाईँलाई पुनः यसै गरी कुराकानी गर्दा कार्यक्रममा यो प्रश्न वडावासीको तर्फबाट जुन समस्या आयो यो समस्या दोहोरिने छैन भनेर प्रतिबद्धता जनाउन सक्नुहुन्छ?
अब त्यसै ठ्याक्कै त शब्दमै मैले भन्न गाह्रो कुरा हो, र म चाहिँ अब विभिन्न टोलमा टोलका पदाधिकारीहरूलाई राखेर ला है अझै थप हामीले वार्डबाट के गर्न जरुरी छ त्यो पनि वार्डबाट पाउनु पर्ने सहयोग लिनु होला तपाईँहरूले। यो फोहोर मैलालाई पुरै नियन्त्रण गर्नुपर्ने हुन्छ, यो आवाज अब अर्को पटकबाट नदोहोरियोस्, हामीले फेरि सुन्न नपरोस् भनेर भन्ने खालको कुरा साथीहरूसँग गरेर मलाई लाग्छ तपाईँले भने जस्तै यो अर्को पटकबाट यो कुरा चाहिँ नदोहोऱ्याउने खालको प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
ठिक छ, अब हामी शिक्षाको कुराकानी गरौँ। जस्तो वडाको विकासका लागि धेरै प्रतिबद्धता जनाउनु भएको छ, त्यहाँ धेरै कुराकानी गर्नु भएको छ वडा अध्यक्षले, तर शिक्षाको विषयमा अलिक कम बोल्नु भएको छ भन्ने कुरा सुनियो होइन? अब खासमा यो शैक्षिक क्षेत्रको विषयमा तपाईँको वडामा सम्भावना के छ अथवा यसको विकासको लागि, अनि जस्तो प्रावि तहको एउटा विद्यालय छ यसलाई स्तर उन्नति गर्न सकिन्छ कि सकिँदैन, अथवा अन्य प्रावि त जस्तो उता दक्षिणी भेगका विद्यार्थीमा पठन पाठनको समस्या छ अलिक टाढो भने, यी सबै समस्यालाई एकमुष्ट समाधानको लागि चाहिँ कसरी पहल गर्न सकिन्छ होला, कसरी त्यो विषयमा चाहिँ यहाँले चाहिँ के सोच्नु भएको छ?
अब शिक्षाको बारेमा त्यस्तो चासी नभएको नराखेको कुरा त होइन
होइन,
र पनि कुरा के हो भन्दा त्यहाँ चाहिँ सरकारी विद्यालय, सामुदायिक विद्यालय, त्यहाँ चाहिँ जनक मार्गीको प्रावि शाखा
सानो जनक
पनि भन्छ हाम्रै उसमा छ। त्यसलाई शिक्षाको क्षेत्रमा पनि अहिले त धेरै सुधार भएको मैले महसुस गरेको छु। अहिले नेपाली मिडियमबाट अहिले सानै क्लासबाट नर्सरी केही लेभलबाट अङ्ग्रेजी माध्यमबाट पढाइ पनि त्यहाँ सुरु भएको छ। 5-7 वर्ष यता शिक्षाको स्तर गुणस्तरको रूपमा पनि धेरै अगाडि छ जनक प्रावि, र त्यसलाई अरू सुधार्न पर्ने खालका यो चाहिँ थोरै माथिल्लो बेल्टको बच्चाहरूलाई थोरै चाहिँ आउन केही कठिनाई भएको कुरा साँच्चै हो, र पनि हाम्रो वार्ड चाहिँ साह्रै
कठिनाई
त्यही बाटोको हल्का समस्या मात्रै हो। त्यति हाम्रो वार्ड साह्रै मोटरसाइकलमा एउटा टुँडाबाट परिक्रमा गर्यो भने करिब करिब आधा घन्टामा लगभग वार्डै भ्याइन्छ घुमेर, साह्रै ठुलो वार्ड पनि छैन। यसलाई चाहिँ शिक्षामा
बाटोको समस्या समाधान गरियो भने त्यो दक्षिण भेग जुन बेल्टका विद्यार्थीहरू पढ्नलाई सहज हुनेछ, यो समस्या बाटोको समस्याको समाधानसँगै समाधान हुन्छ,
त्यो सँगसँगै जोडिएको विषय हो। र पनि कुरा के छ भन्नु भन्दा साह्रै टाढाको ऊ पनि होइन, त्यहाँ दूरी पनि धेरै टाढाको कुरा छैन, सानो सानो बच्चा भएको हुनाले बाटोमा अलिकति चाहिँ त्यो रफ गाडीहरू अलिअलि त्यस्तै खालले हिँडाइदिने यिनै यिनै कारणले अप्ठ्यारो परेको। बोर्डिङ स्कुलहरू प्रशस्त छन् हाम्रो नेराघेरामा, अनि पहुँचको हिसाबले कसैले बोर्डिङमा पुर्याउँछन् र बोर्डिङमा जान नसक्ने विद्यार्थीहरूलाई पनि सरकारी लेभलबाट बोर्डिङकै स्तरको पढाइ एकदमै राम्रोसँग पठन पाठन भएको सानो जनकबाट तपाईँ प्रमाणितको रूपमा म यहाँलाई गर्न चाहन्छु, बुझाउन चाहन्छु।
अब यहाँसँग जुन वडावासीले राखेका समस्याहरूमै केन्द्रित रहेर म यहाँसँग कुराकानी गर्दैछु, प्रश्न पनि यहाँकै वडावासीकै प्रश्न हुने, जस्तो खानेपानीको समस्या छ भन्ने कुराकानी गर्नुभयो
हजुर,
जस्तो वार्ड नम्बर 4 पनि जस्ट गैंडाकोटकै एउटा प्रतिष्ठित खानेपानी उपभोक्ता संस्था पनि त्यही छ, गैंडाकोट पम्पिङ खानेपानी संस्था। अब कस्तो समस्या भन्नाले कति प्रतिशत अझै पनि पुर्याउनु पर्ने बाँकी छ वडामा, घर परिवारमा खानेपानी पुर्याउनु पर्ने त्यस्तो घर परिवार संख्या छ र?
होइन, खानेपानीको त प्रतिशतको हिसाबले त 100% त कहीँ प्राप्त गर्न सकिँदैन। खानेपानीको समस्याको रूपमा यसलाई विकरालको रूपमा बुझ्नु हुँदैन, खानेपानीको समस्या त्यस्तो होइन, र पनि केही नयाँ बाटाहरू बाटो विस्तार त भएको भइसक्यो,
तर वडावासी त धेरैजनाले
होइन त्यो सबै कुराहरू, म पनि त्यहीँको त्यो अघिल्लो कार्यकालको म त्यसको सदस्य, खानेपानीको व्यवस्थापन समितिको सदस्य पनि हो, नयाँ नयाँ बाटा प्लानिङ गरी नयाँ नयाँ बाटा खुलिरहेको हुनाले त्यहाँ त घरहरू त वृद्धि भएका भइसक्यो, घर त बनेका सबै क्षेत्रमा पाइपलाइन विस्तार एकैचोटि हुँदैन, लगभग तपाईँको 95% मेरो वार्डमा खानेपानीको समस्या छैन भन्दा हुन्छ,
भन्नाले सुरक्षित पानी नै पुगेको अवस्था,
असाध्य सुरक्षित पानी छ, यसलाई चाहिँ अब यो चाहिँ नयाँ नयाँ प्लटिङमा केही घरहरू बनेका छन्, तुरन्तै मापदण्ड अनुसारको तुरन्तै त गर्न सक्ने अवस्था हुँदैन कहीँ पनि, र पनि उहाँहरूको चाहिँ जिज्ञासा उप उहाँहरूको निवेदन उप त्यहाँ चाहिँ त्यहाँ छलफल गरेर आवश्यकता अनावश्यकता घर दुरी के कति त्यसको खर्च के कस्तो इस्टिमेट लागत इस्टिमेट उठाएर तुरन्त चाहिँ त्यो समस्या निराकरण गर्ने गरिराखेको छ। खाने
केही साथीले त महसुल दर पनि महँगो भन्नु होइन,
त्यत्रो चाहिँ खाने पानी चलेको छ है, 1000 liter बराबर 70 rupees पैसा लाग्छ, 10000 liter बराबर 1000 होइन, अब त्यसलाई एक बोतल पानी 20 rupees किन्दा मान्छेले आपत्तिको रूपमा बुझ्दैन, त्यही टाइपको धनै त्यही गुणस्तरको पानी छ हामीसँग खाने पानीको, अब केलाई महँगो सम्झिने, त्यत्रो म्यानेजमेन्ट व्यवस्थापन त्यत्रो व्यवस्थापन छ, कर्मचारी छ, मर्मत छ, फुटिरहन्छ, बनाइरहनु पर्ने हुन्छ, त्यसलाई चाहिँ अब कसरी बुझ्ने, त्यसलाई महसुल धेरै भन्दा नबुझ्दिनँ म अनुरोध गर्छु, महँगो होइन,
अघिल्लो कार्यकालमा बसेको भएर हो कि
होइन, होइन
यसो जवाफ दिनुभएको
होइन, साँच्चै कुरा हो, म अहिले त छैन दुई कार्यकाल यता त म ब्याक नै छु नि, र पनि पैसा त मैले पनि त्यही समानुपातिक हिसाबले तिरिराखेको छु, तपाईँ एक बोतल 1 liter पानीको 20 rupees तिर्न हिचिचाउँदैन भने 10000 liter भनेको त साह्रै ठुलो कुरा,
जति पनि खानेपानीको समस्या भन्नुभयो यो 95% होइन कि, बाँकी केही छिटफुट समस्याका प्रतिनिधिमूलक आवाज हो यो, यसको समाधानको लागि पनि यहाँ प्रयासरत हुनुहुन्छ
एकदमै, त्यो आवाज अहिले मैले केही साथीहरूको बीचमा फेरि सुन्न पाएँ, म त्यसको लागि पनि जुधारू कदम चलाउनेछु।
जस्तो अब कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, यहाँसँग धेरै कुराकानी गर्नु मन थियो, वडाका समस्या पनि सबै कुराको प्रतिनिधित्व र यसको विषयमा अरू कुनै कार्यक्रममा बसेर पनि कुराकानी गर्न सकिएला। अन्तिममा जस्तो वडामा मठ मन्दिर वृद्ध बस्ने ठाउँ छैन भन्ने कुरा आयो, एउटा बाल उद्यान छैन जसले गर्दा बालबालिका सड़कमै खेल्नुपर्छ, चोटपटक अथवा लाग्ने दुर्घटना हुने सम्भावना छ, यसको लागि पनि पहल गरियोस्, यसै गरी रोजगारी छैन वडामै केही 1-2 उद्योगहरू छ त्यसले केही रोजगारी दिए जस्तै अन्य पनि हुनु पर्यो, साना मझौला उद्योगहरू र बत्तीको समस्या छ भन्ने भयो, यसको समष्टिगत रूपमा यसको जवाफ दिइदिनुहोस् न।
यो के भन भन्दा राज्यले आफ्ना नागरिकको लागि हरेक कुराको प्रत्यावधि दिलाउनु पर्ने हो, र त्यति भन्दा भन्दै नागरिकले ढुक्कै पर राज्यको मुख ताकेर मात्रै बस्नु हुँदैन भन्छु, स्वरोजगारको लागि हरेक सम्भावनाहरू छन् हामीसँग, भौगोलिक बनावट त्यस्तै छ, जडीबुटीको सम्भावना त्यस्तै छ, पशुको सम्भावना त्यस्तै छ, तरकारीको सम्भावना त्यस्तै छ, पन्छीको सम्भावना त्यस्तै छ, हेर्नुहोस् त्यहीँ केही चाहिँ स्वरोजगार गरेर केही आय आर्जन गर्न सक्यो भने बाहिर रोजगार नपाएर भम्तारिएका केही साथीहरूलाई रोजगार पनि दिन सक्ने
सम्भावना छ, तर त्यो सम्भावना देखाउने निकाय पनि हुनु पर्यो, यसको लागि यहाँले चाहिँ पहल कदमी गर्नुहुन्छ,
म पनि त्यसको एउटा उदाहरण हो, हेर्नुहोस् म पनि कुनै सरकारी जागिरमा आजसम्म खाएको छैन. कयौं साथीहरूलाई म यो कुरा भन्ने पनि गरेको छु. मैले पनि आज स्वरोजगारको मैले 10 मान्छेलाई रोजगार दिएको छु. साथीहरूले यो चाहिँ चेतनाको अभिवृद्धि बढाउनु पर्यो. यसको सम्भावनाको खोजी पनि गर्नु पर्यो. स्वरोजगार गर्न सक्यो भने आय आर्जन पनि हुने, रोजगार आफूलाई पनि हुने र चाहिँ पारिश्रमिक अन्तरको बापत अरूले मजदुरले पनि केही ज्याला पाउने, उनीहरूको पनि आय आर्जन बढ्ने, रोजगारी बढ्ने, यस्तो खालको सम्भावनाहरू छन्. यसको खोजी पनि गर्नु पर्यो.
भनेपछि अब अन्त्यमै छौ, अब यी समस्याहरूको विषयमा कुराकानी गरिसकेपछि अलिकति वडाकारले अहिले वडामा छैन, वडावासी के भन्छन्?
अब अहिले वडा कार्यालय वडामा छैन, वडामा हुन जरुरी हो. अब अहिले चाहिँ अब खर्च ठेक्न नसकेर पनि त्यस्तो देखिएको हुन सक्छ. यो जहाँ छ लाग्छ मलाई 1-1.5 वर्षभित्रमा यो हाम्रो नगरको
अहिले त नगरपालिकामै यहाँको एउटा टेबल
त्यही हो
टेबल छ. हिजो 3 बजीतिर पनि म पुगेका थिएँ त्यहाँ यहाँको कार्यकक्षमा, होइन यहाँ हुनुहुन्थेन त्यति बेला. तस्विर छ मसँग यहाँहरूको टेबलको, सबै टेबलको खिचेर मोबाइलमा खिचेर ल्याएको थिएँ. जस्तो अब वडाका सम्पूर्ण कामको लागि यहाँलाई चाहिँ वडावासी चाहिँ भेट्नको लागि नगरपालिका नै आउनु पर्यो.
हजुर,
कस्तो कामहरूको लागि चाहिँ यहाँलाई भेट्न सक्छन्?
अहिले त हामीलाई त्यही खासै अरू कुरा छैन. सिफारिसको सवालमा हरेक घर बनाउने सिफारिस, पानीको सिफारिस, आपूर्तिबाट काठको सिफारिस, यस्तै यस्तै सिफारिसका खालका कामहरू भइराखेका छन्. बिजुलीको सिफारिस हिजो हजुरले भन्नुभयो त्यो कुरा साँच्चै हो. म हिजो विद्युतमा मेरो वार्डमा चाहिँ पुल गाडिँदै गाडी खालको प्रसङ्ग उठिरहेको थियो. म अगाडिपट्टि विद्युतको कार्यालय गएको थिएँ अनि गएर हिजो 5 पुल र तार पनि गढाएँ. म कामकै सिलसिलामा
क्षेत्रको लागि
यो वडा नम्बर 4 शोभाखर घिमिरेको घरबाट पछाडि पूर्वपट्टिको एउटा
4 पुल बिजुली
5 पुल हिजो मात्रै यो नगरको के अरे विद्युतको सहयोगमा त्यहाँ त्यही कामको सिलसिला म त्यहाँ पुगेको थिएँ. गाडेँ मलाई अलिकति पहिलो कदम पहिलो काम गर्न पाउँदा मलाई हिजो अलिकति खुसी पनि लागेको छ. मेरो जिम्मेवारी पनि अलिकति केही पाएँ मैले गरेँ जस्तो पनि खुसी पनि लागेको छ. हिजो म त्यही कामको सिलसिलामा एकैछिन बाहिर थिएँ, त्यही बेलामा हजुर पुग्नु भएछ.
धेरै काम गर्नु होला, यसरी नै खुसी देख्न पाइयोस्. समय दिनुभयो, विचारको लागि यहाँसम्म आइपुग्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
सर धन्यवाद. यहाँ र विजय एफएम परिवारले मलाई बोलाएर मेरो वार्डका समस्या, मेरा टोलवासीका वार्डवासीका केही कुराहरू भनाइहरू मलाई चाहिँ तपाईँको रेडियो मार्फत सुन्ने खालको त्यो जिज्ञासा खालका कुराहरू पनि मैले सुन्न पाएँ. यो परिवारलाई धन्यवाद. म उहाँहरूका जिज्ञासा पनि सकभर सकेसम्म निम्ट्याउने कोसिस गर्नेछु भन्दै यहाँसँग त्यही कुरा निवेदन गर्न चाहन्छु.
हस् त. उहाँ हुनुहुन्थ्यो गैडाकोट नगरपालिका वार्ड नम्बर 4 नवनिर्वाचित वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने. उहाँसँग रहेर वार्ड नम्बर 4 समस्या समाधान र त्यहाँका चुनौती र सम्भावनाका पाटाका विषयमा केही कुराकानी गर्यौं. यो कुराकानी यहाँले भोलि बिहान 10:15 पनि पुनः सुन्न सक्नुहुनेछ. कार्यक्रम हाम्रो नगरबाट अब भने विदा लिनुपर्ने बेला भएको छ. यतिन्जेलसम्म कार्यक्रम सुनिसकेपछि यहाँलाई यो कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0878-5014-05 फोन गरी टिपाउन सक्नुहुनेछ. यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद. अर्को हप्तामा पुनः उपस्थित हुनेछौ. प्राविधिक मित्र नवीन सुवेदीलाई धन्यवाद. म श्रीधर उपाध्याय विदा हुन्छु. नमस्कार.